الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله بالهدى ودين الحق أرسله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وعلماء ملته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وأما بنعمة ربك فحدث صدق الله مولانا العظيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد معدن الجود والكرم وآله وأصحابه وبارك وسلم صلاة وسلاما عليك يا رسول الله يا حبيب الله يا نبي الله يا نورا من نور الله
مجھے کہنے کی تو ضرورت نہیں پڑے گی کہ آپ سرک جاؤ نہیں ضرورت نہیں پڑے گی اس لیے کہ بیچارے سب بالکل چپک چپک کے بیٹھے ادھر بھی پورا فل ہو گیا اور ادھر بھی پبلک تو ایسی آ رہی ہے ماشاء اللہ جیسے کہ کھینچے ہوئے آ رہے ہیں کشش جیسے ہے عشق رسول کی کشش ایسے ہی ہونی چاہیے کسی شاعر نے بڑی اچھی بات کہی ہے اسلام کی فطرت میں قدرت نے لچک دی ہے اسلام کی فطرت میں قدرت نے لچک دی ہے جتنا ہی دباؤ گے اتنا ہی یہ ابھرے گا اسپرنگ دیکھا ہے آپ نے اسپرنگ ایسے گول 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 بنی رہتی ہے ایک فٹ کی ہے लेकिन जब उस पर प्रेशर पड़ता है, दबाया जाता है, तो वो दबती है, टूटती नहीं है। कितना दबाएगा दब, बेचारी दबती चली जाती है। दबती, ये उसका तवाज़ो है, ये उसकी इनकिसारी है। और जब पूरा बोझ उसके ऊपर आ जाता है तो जाकर के वो चिपक जाती है। और जैसे ही बोझ उस पर से वजन वेट हटाया जाता है तो फिर क्या करती है वो, पहले जितनी थी ना नॉर्मल, उससे ज्यादा उछलती है। इसी को देखकर शायर ने कहा है कि इस्लाम की फितरत में कुदरत ने लचक दी है। लचक समझे, जंपिंग पावर, उसमें उछलने की ताकत है, लचकदार है। इस्लाम की फितरत में, इस्लाम के नेचर में अल्लाह ने जंपिंग पावर दिया है। इस्लाम की फितरत में कुदरत ने लचक दी है, जितना ही दबाओगे उतना ही ये उभरेगा। और हम ये देख रहे हैं कि हर साल दबाया जाता है, लेकिन सुन्नियों की फितरत में जंपिंग पावर है, जितने दबाते हैं उतने ही ये उभरते हैं। उभरते हैं कि नहीं उभरते हैं? इस साल तो ऐसे उभरे हैं कि सबके होश ठिकाने हो गए, ये क्या हो गया, ये क्या हो गया। और बड़े बड़े पर्चे निकाले जाते हैं, हमको छेड़ा जाता है, आशिकों को हमेशा छेड़ा गया है। वो समझते हैं कि हम छेड़छाड़ करेंगे तो हमारी छेड़छाड़ से तंग आकर ये मैदान छोड़कर चले जाएंगे। लेकिन आशिक दीवाना होता है, और दीवाने को तुम छेड़ते रहोगे वो खामोश चुपचाप थोड़ी देर तो सुनेगा, लेकिन जब वो अपनी दीवानगी के जोश में आएगा तो अच्छे अच्छे लोगों के छक्के छूट जाते हैं। मैं अक्सर कहा करता हूं, अगर कोई दीवाना चौक बाजार से चले और भागल का रुख करके जा रहा है, उसी रास्ते में पड़ेगा ना, उसी रोड पर है। बेचारा दीवाना है, बड़बड़ा रहा है, झूमते झामते बाल बिखरे हुए हैं, मैले कुचैले कपड़े हैं, अपने रास्ते से चला जा रहा है। लेकिन कुछ मनचले जो होते हैं उसको कंकर मारते हैं। कोई होटल में पानी पी रहा, देखे दीवाना जा रहा है तो बचा हुआ पानी बेचारे के ऊपर फेंक देते हैं। कुछ बच्चे उसके पीछे चिढ़ाते हुए शोर मचाते हुए जाते हैं, लेकिन वो दीवाना है बेचारे, शोर मचाओ चाहे पानी फेंको चाहे कंकर डालो, वो बेचारा चुपचाप चुपचाप चला जाता है। और लाल गेट तक आया तो अब उसको बर्दाश्त नहीं हुआ, अब उसे बर्दाश्त नहीं हुआ, आंखें निकाला और पीछे मुड़ गया। जैसे ही पीछे मुड़ा भिफर करके, तो अब क्या हाल होता है, जितने पीछे मजाक करने वाले छेड़ने वालों की फौज है, सब गिरते पड़ते सर पर पांव रखकर भागते हैं। और अगर उसने पत्थर हाथ में ले लिया तो सारे दुकानदार अपने शोकेस को देखते हैं, कहां मारता है बगला, तो हमारा पूरा का पूरा चकनाचूर हो जाता है कि नहीं। वो इधर दौड़ रहा है, उधर दौड़ रहा है, लेकिन अब जितने दौड़ने वाले थे सब इधर भाग रहे हैं। कोई उस दुकान में छुप रहा है, कोई उस घर में घुस रहा है, कोई किसी होटल में भाग रहा है। अरे क्या हो गया, ऐसा लगता कोई शेर आ गया है। लोग कह रहे वो पागल आ रहा है, पत्थर हाथ में लिया है। जब चौक बाजार से लाल गेट तक आया तो सारे लोग उसका मजाक बना रहे थे, और जब ये मुड़ा है, जोश में आया, हाथ में पत्थर लिया है, तो अब सारे दुकान वाले सहम गए, सब बच्चे भाग गए, छेड़ने वाले इधर उधर घुस रहे हैं। देखा आपने, है एक लेकिन दीवाना है। तो पूरे बाजार वाले डर रहे हैं। जितने छेड़ने वाले थे सब अपने अपने रास्ते को छोड़ करके इधर उधर जा रहे हैं। ये तो दुनिया का पागल और दीवाना है, और जो नबी का दीवाना बन जाए और उसको कोई छेड़ दे और वो इश्के रसूल का कोड़ा हाथ में ले ले और वो मुड़कर जब चलेगा तो कितने लोग थाने में घुस जाएंगे। थाना भवन जो होगा, भवन कहते हैं मकान को, थाने का जो भवन होगा उसमें चले जाएंगे, सामने नहीं आएंगे। कोई इधर भागेगा कोई उधर भागेगा। तो दोस्तों अल्लाह का फजल है कि सुन्नी कुछ भी है लेकिन दीवाने हैं। सुन्नियों को कुछ भी कहो, अल्लाह ने इन्हें रसूल के इश्क का दीवाना बना दिया है, और खुदा करे कि यही दीवानगी हमेशा तुम्हारे ऊपर तारी रहे, मुसल्लत रहे। ये दीवानों का मजमा है, ये उन लोगों का डॉलर रियाल वालों का मजमा नहीं है, ये मुस्तफा के आल वालों का मजमा है, इश्क रसूल वालों का मजमा है। सुनो, हमारे मीलाद की महफिल को अगर कोई बंद करना चाहे, जिक्र रसूल को कोई खत्म करना चाहे, तो खूब होश व हवास की चुलें साबित रखकर और ये सोच ले कि आला हजरत ने नहीं बल्कि अल्लाह इरशाद फरमाता है, व रफअना लका ज़िक्रक। ऐ हबीब, हमने आपके जिक्र को बुलंद किया है। किस तरह से बुलंद किया है? गली गली जिक्र रसूल, मैदान में जिक्र रसूल, दुकान में जिक्र रसूल, अरे कान में जिक्र रसूल, और इधर उधर जहां देखो मैदानों में जिक्र रसूल। हवा में परिंदे भी मुस्तफा की याद कर रहे हैं और आसमानों में फरिश्ते भी मुस्तफा पर दुरूद पढ़ रहे हैं। मेजना पर मुअज्जिन अशहदु अन्न मुहम्मदर रसूलुल्लाह कहकर रसूल का जिक्र कर रहा है। हर नमाजी नमाज में नबी का की याद करता है, अस्सलामु अलैका अय्युहन नबी। नमाज में जिक्र रसूल, अजान में जिक्र रसूल, और मिंबर पर खतीब जब जुमे का खुतबा देता है तो वहां पर भी जिक्र रसूल। कुरान पढ़ो तो वहां भी जिक्र रसूल, मुहम्मदुर रसूलुल्लाह वल्लज़ीना मअहू अशिद्दाउ अलल कुफ्फार रुहमाउ बैनहुम تراهم ركعا سجدا يبتغون فضلا من الله ورضوانا। पारे पारे में नबी का जिक्र है, कहां कहां से जिक्र मिटाओगे? आला हजरत फरमाते हैं, मिट गए, मिटते हैं, मिट जाएंगे, आदा तेरे न मिटा है न मिटेगा कभी चर्चा तेरा, न मिटा है न मिटेगा कभी चर्चा तेरा। बल्कि अल्लाह का तो इंतजाम देखो, जो नबी का चर्चा मिटाने वाले थे वो आज खुद जलसा कर रहे हैं। जिस चीज को कहते थे मीलाद का जलसा करना बिदअत है, बिदअत है, आज मीलाद का लफ्ज तो चूंकि बिदअत कह चुके हैं शर्माते हैं, मीलाद का लफ्ज नहीं लिखते हैं, उसको थोड़ा सा बदल देते हैं सीरतुन नबी। औरतों का मिजाज है इनका। मैं तो बोलना नहीं चाहता लेकिन इस बुड्ढे को छेड़ते हैं तो ये बुड्ढा बोलता है। औरत का मिजाज समझे, वो अल्फाज को बदल करके बहुत खुश होती है। एक औरत थी, उसके शौहर का नाम था रहमतुल्ला, کیا نام تھا؟ رحمت اللہ. تھی بڑی نمازی. اور عورتوں میں یہ مثل مشہور ہے, یہ بات مشہور ہے کہ شوہر کا اگر نام لے لے تو نکاح ٹوٹ جاتا. بہت سی جگہ عورتوں میں یہ مشہور ہے, معلوم نہیں گجرات میں ہے کہ نہیں. دیہات میں خاص طور سے کوئی عورت اپنے شوہر کا نام نہیں لیتی ہے, اور اس کا یہی خیال ہے عورتوں کی شریعت میں کہ نکاح ٹوٹ جائے گا تو بیچاری ڈر کے مارے. اس کو کہتی ہے گڈو کے ابا, اے ببلو کے ڈیڈی, نام نہیں لے گی. گجرات میں لیتے ہوں گے تو اپنی جگہ ہے. ویسے شوہر کا نام اگر اس نیت سے نہ لیا جائے کہ ادب کے خلاف ہے تو یقیناً شوہر کا ادب اسلام میں مطلوب ہے. اگر ادب کی نیت سے نام نہیں لیا ہے تو یہ ثواب کا کام ہے. جیسے باپ کا نام اگر ادب کی نیت سے نہیں لیتا ہے آدمی, وہ تو اس باپ کی یہ تعظیم ہے, اس کو جس کا ثواب ملے گا. تو وہ عورت بیچاری نام نہیں لیتی تھی اور نماز پڑھتی تھی. لیکن مشکل یہ تھا کہ جب وہ سلام پھیرے تو اس میں السلام علیکم رحمت اللہ آتا تھا. تو اب وہ سوچے میں کیا کروں, اگر رحمت اللہ کہہ دوں تو یہ گڈو کے ابا کے کا نام ہے, گئی نماز پڑھنے اور نکاح ٹوٹ جائے گا, تو میں روزانہ کیسے پانچ وقت نکاح پڑھواؤں گا؟ اور پانچ وقت ہی نہیں بلکہ پانچ وقت میں کتنی مرتبہ سلام پھیرا جاتا ہے. تو اس نے یہ طے کر لیا کہ اس کو ذرا چینج کر دو, اس میں تھوڑی تبدیلی کر دو تو کام بن جائے گا. اب وہ سلام کرے, السلام علیکم یا گڈو کے ابا. تو اس بیچاری نے مسئلہ بنا لیا کہ لفظ بدل دو, نماز بھی ہو جائے گی اور نکاح بھی نہیں ٹوٹے گا, تو تھوڑا سا لفظ بدل دو کام چل جائے گا. اب وہ عورت دیہات کی, اپنا کام چلا رہی ہے, تو لفظ بدل دیا اور وہ سمجھ رہی ہے کہ میرا کام ہو گیا, نماز بھی ہو گئی, ادب بھی شوہر کا قائم رہا, نکاح بھی نہیں ٹوٹا. ارے اللہ کی بندی, لفظ بدلنے سے اور خرابی آ گئی. لفظ بدل دینے سے تیرا کام نہیں چلا. کہاں یہ لفظ ہے کہ السلام علیکم یہ ببلو کے ابا, کہاں یہ لکھا ہے کہ السلام علیکم یہ اے عبد الرحمان کے ڈیڈی, ہے کہیں لکھا؟ لیکن بنا لیا دل کی تسلی کو, یہ خیال اچھا ہے, یہی انداز اس عورت کا ہے. آج اہل سنت میلاد النبی مناتے ہیں, میلاد النبی مناتے ہیں. اعلی حضرت ارشاد فرماتے ہیں کہ حشر تک ڈالیں گے ہم پیدائش مولا کی دھوم. پیدائش یہ فارسی لفظ ہے, اور جنم یہ ہندی لفظ ہے, اور عربی میں اس کو میلاد کہتے ہیں. میلاد کے معنی پیدا ہونا. اعلی حضرت فرماتے حشر تک ڈالیں گے ہم, صرف چودہویں صدی تک نہیں, پندرہویں صدی تک نہیں, اور ارشاد فرماتے ہیں حشر تک ڈالیں گے ہم پیدائش مولا کی دھوپ, مثل فارس نجب کے قلعے گراتے جائیں گے. فارس کا وہ تھا بہت بڑا بادشاہ نوشیروان, جس زمانے میں حضور تشریف لائے, دنیا میں میلاد ہوا, تو نوشیروان کا قلعہ جو ہے زلزلہ آ گیا, اس میں उसकी दीवारें फट गई, 14 बुर्ज और कंगुरे बने हुए थे। मुस्तफा के मीलाद का ऐसा धमाका हुआ कि 14 कंगुरे नौशेरवा के महल के जमीन पर गिर गए। उसी को आला हज़रत फरमाते हैं, हम भी इसी तरह से हश्र रख डालेंगे, हम पैदाइश मौला की धूम और मिसले फारस नजद के किले गिराते जाएंगे। इनके किले हमारे मीलाद पढ़ने के धमाके से इंशाअल्लाह गिरते चले जाएंगे। तो ये मीलाद हम कहते रहे और जलसा करते थे, मीलाद उन नबी, दीवानों की भीड़ आ जाती थी। हम किसी का जन्मदिन बर्थडे मनाने के लिए नहीं, मीलादुन नबी का उनवान दे देते थे कि ये मखसूस जलसा है जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की पैदाइश से इसकी निस्बत है, इसलिए मीलादुन नबी का रिवाज पूरी दुनिया में पड़ गया। ये हिंदुस्तान की बात नहीं है, ये मीलादुन नबी मक्के में भी, मीलादुन नबी मदीने में भी, मीलादुन नबी टर्की में भी, मीलादुन नबी मिस्र में भी आज भी चल रहा है और चलता रहेगा। खुद मौलाना अशरफ अली थानवी के जो पीरो मुर्शिद हाजी इमदादुल्ला महाजिर मक्की, इनकी एक किताब है फैसला हफ्त मसला, उसमें हाजी साहब ने बड़े जोरों शोर के साथ मीलाद को मुस्तहसन करार दिया है, मीलाद को पढ़ना बाइसे बरकत बताया है और मीलाद में खड़े होकर सलात और सलाम पढ़ने को उनस यानी दिल को सुकून हासिल होने का जरिया बताया है। इंशाअल्लाह कल किताब आएगी तो पढ़ के बता दूंगा। हम उल्टी सीधी मुनाजरे जैसे बात नहीं बताते, ये लिखा है वो लिखा है इसका है उसका है, अरे धूल में रस्सी मत बटो। मीलादुन नबी ये आज से नहीं, सैकड़ों साल से उलमा में राइज रहा है और पूरी उम्मत का इजमा इस पर है, इत्तेफाक है कि मीलादुन नबी बाइसे बरकत है, मीलादुन नबी मुस्तहसन और कारे सवाल है, मीलादुन नबी पर खर्च करना ये अपने दुनिया के रिस्क में उसअत का जरिया है, मीलादुन नबी नबी अकरम की मोहब्बत को बढ़ाने का सबब है, मीलादुन नबी फरिश्तों के नाजिल होने का जरिया है। ये मीलादुन नबी को इतना बाबरकत बताया गया है अरबी की किताबों में, फारसी की किताबों में, उर्दू की किताबों में तो बहुत बाद में लिखा गया है। ये मीलादुन नबी बिदअत नहीं है, मीलादुन नबी बाइसे बरकत है। ये जहन में रख लेना, छोटे बड़े पोस्टर मत देखना, उसमें तो छे छा केम छे सू छे बिद छे, यही छे छे है, सातवां है ही नहीं, खाली छे है, सातवां किधर गया? ये तो 12 है, 12 छे मीलाद छे। अब छे छे आओ, मीलाद बाइशे बरकत, हाजी इमदादुल्ला मुहाजिर मक्की को पहले बिदाती कहो। मौलाना रशीद अहमद साहब गंगोही के पीर, मौलाना अशरफ अली साहब के पीर, मौलाना खलील अहमद साहब के पीर, मौलाना कासिम नानोतवी बानिये दारुल उलूम देवबंद के पीर, जो है कान खोल करके सुनो और उनकी किताब फैसला हफ्त मसला बोल दो कि ये हाजी साहब की किताब नहीं है, मान लूंगा मैं। या तो ये कहो ये किताब उनकी नहीं है, या ये किताब उनकी है, तो फिर हाजी साहब बिदअती हो गए। और बिदअती का ठिकाना कहां है मालूम है? اللہ کے رسول ارشاد فرماتے ہیں کلو بدعت ضلالة وکل ضلالة فی النار، ہر بدعت گمراہی ہے اور ہر گمراہی جہنم میں لے جاتی ہے، جتنے بدعتی ہیں انہیں جہنم میں اللہ ڈالے گا۔ وہ ہم کو بدعتی کیوں کہہ رہے ہیں؟ کافر نہیں کہہ پاتے، بدعتی بدعتی جہنم میں جائیں گے۔ بدعتی اور کافر میں فرق کیا ہے کہ کافر جو ہوگا کبھی بھی جہنم سے نہیں نکلے گا، اور بدعتی لوگ ہیں اگر ان کی بدعت حد کفر تک نہیں پہنچی ہے تو اپنے گناہ کا سکی سزا بھگتنے کے بعد پھر انہیں جنت میں بھیجا جائے گا۔ اگر ان کی بدعت حد کفر کو نہیں پہنچی ہے تو، یہ ابھی مسئلہ ایک علمی تھا اس کو میں نے یہی چھوڑ دیا۔ حاجی امداد اللہ صاحب کے بارے میں پورے راندیر کے، رام پورا کے اور ڈھابیل کے، کنتھاریا کے، جتنے بڑے بڑے ادارے ہیں، بڑے سنجیدگی کے ساتھ عرض کرتا ہوں کہ حاجی امداد اللہ صاحب پر پہلے بدعتی ہونے کا فتویٰ لگا لو، اس لیے کہ بہت پرانے طور پر انہوں نے میلاد کیا ہے اور خود مکہ جب ہجرت کر کے گئے تھے تو مولد النبی جس مکان میں حضور پیدا ہوئے تھے اس میں یہ جمع ہو کر کے خود میلاد پڑھا کرتے تھے اور فرماتے تھے کہ جب قیام ہوتا ہے تو مجھے بڑا انس اور بڑا اطمینان قلب حاصل ہوتا ہے۔ تو پہلا سوال تو یہ ہے کہ ان کو بدعتی پہلے قرار دو، اور میلاد کو بدعت قرار دینے سے پہلے پوری نجدی حکومت کو بدعتی قرار، نجدی حکومت، یہ پرچہ لکھا ہے اس کو اٹھاؤ، قرون ثلاثہ، یہ دیکھو ماشاء اللہ ایک ٹانگ ہی نہیں ہے اس کی، دیکھو لنگڑا، ایک ٹانگ ہے ایک غائب، اس کا پیجامہ یہاں تک ہے،
کل والا مرغا،
پرچہ بھی ایک ٹانگ کا مرغا، دیکھ لیا آپ نے، خوب دیکھ لو اس کی زیادت۔ یہ اتنا بڑا پرچہ چھاپا ہے اور اس کے اندر لکھا ہے کہ تین زمانوں میں جو کام نہیں تھا بعد میں وہ ایجاد ہوا اور اس کو ثواب سمجھ کے کیا جا رہا ہے تو وہ بدعت چھے، آ کام بدعت چھے، ایسا کام کرنا یہ بدعت ہے، یہ اس کے اندر لکھا ہے۔ مولانا کل پڑھواؤں گا کہ آج پڑھیں، چلیے میری بات پر یقین ہے نا؟ ان کو اگر یقین نہیں ہے تو یہ انہی کا ہے، یہ خود بے یقین ہے اور انہی کی مسجد سے نکلوایا گیا۔ وہ لوگ سن کر کے مجھے برا مت کہیں گے، یہ کرتے ہیں اور ہم کہتے ہیں، ہم بتا رہے ہیں کہ ہم کو یہ لنگڑا ملا ہے، ایک پائچہ اس کا کٹ گیا ہے، ایک باقی ہے، تو اب ہم کیا کریں؟ اس میں لکھا ہے کہ تین زمانے، تین زمانہ، ایک زمانہ حضور کا، حضور کے وصال کے بعد زمانہ صحابہ کرام کا، اور صحابہ کرام کے بعد تابعین کا۔ اس میں لکھا ہے کہ جو قرون ثلاثہ میں کوئی کام اگر نہیں ہے تو وہ بدعت ہے، سمجھ میں بات آ گئی؟ خوب سمجھ لینا۔ ہاں کیا اس میں لکھا ہے؟ ہاں صحابہ کا زمانہ ایک، تابعین کا زمانہ ایک، تبع تابعین کا زمانہ ایک، یہ تین زمانے میں جو کام نہیں ہے وہ اس کے بعد اگر وہ کام ایجاد ہوا تو بدعت ہے، یہ ہے اس میں نادر شاہی فتویٰ، خوب سمجھ لینا، بدعت تین زمانے میں جو کام نہیں ہوا اب وہ کام اگر ہوگا تو بدعت۔ تو سب سے پہلے سارے علماء دیوبند سے، میں ان کو گالی نہیں دے رہا ہوں، ان سے سوال کر رہا ہوں کہ اے علم والو، اے حدیث پڑھنے والو، اے فتویٰ دینے والو، یہ تین زمانوں میں یہ بتا دو کہ مسجدوں پر مینارہ بنانا کہاں ہے؟ مسجد پر جو بڑے بڑے مینارے بناتے ہیں، چندہ کرتے ہیں، مینارہ بنانا ہے چندہ دو جب ثواب چھ، گنبد بنانا ہے ثواب چھ، یہ چھ اور بارہ کہاں کر رہے ہو؟ پہلے تو فتویٰ دو، میلاد النبی پر تو چھ چھا سمجھ میں آ رہی ہے، یہ ساری مسجدوں کے بارے میں فتویٰ دینا کہ گنبد بنانا، مینار بنانا، یہ کہاں جائز چھے؟ کسی صحابی نے کسی مسجد پر مینارہ گنبد بنایا ہے تو فاتو برہانکم ان کنتم صادقین، دلیل لاؤ، اور نہیں تو چھ چھا چھینکتے رہو. کسی تابعی نے کسی مسجد پر مینارہ اور گنبد بنایا ہے تو لاؤ ثبوت. کسی تبع تابعین نے گنبد اور مینارہ بنایا ہے تو لاؤ ثبوت. میں کہتا ہوں قیامت تک ثبوت نہیں لائیں گے. اے مسلمانوں بولو، مسجد پر مینارہ بنانا ثواب ہے کہ نہیں ہے؟ ہے نا؟ ان سے پوچھو، نہیں ہے، گناہ ہے جہنم کا، تو کائے کو جہنم کا مینارہ بنایا ہے؟ پہلے ان میناروں کو گراؤ، پھر ان کمکموں کو بجھانا. ہم پر اگر سجا دیا گیا تو بدعت چھ، اور اتنا لمبا لمبا بدعت کا مینارہ، یہ بدعت نظر نہیں آتی؟ پہلے اس بدعت کو بلڈوزر چلاؤ. خدا کی قسم ہمارے نزدیک نہ وہ بدعت ہے نہ یہ بدعت. ہم کو تو بلڈوزر لانے کی ضرورت نہیں ہے، تم بلڈوزر لاؤ اور پہلے بدعت کا قلعہ کما کرو، تب ہم سمجھ جائیں گے کہ بڑے تیس مار خاں ہو. اور لنگڑا لنگڑا یہ پرچہ بعد میں نکالنا، اعلان کرو کہ جتنے سورت کی بڑی بڑی مسجدیں ہیں کل سے بلڈوزر آئے گا، اور جتنے بدعت کے مینارے ہیں سب گرائے جائیں گے، پھر دیکھو تمہاری چمپی کیسے ہوتی ہے. معمولی چیز نہیں کہہ رہا ہوں. چلو یہ تو تمہارے شہروں کی بات ہے، حاجی لوگ اس میں ہیں کہ نہیں ہیں؟ کتنے حاجی ہیں؟ ذرا حاجی لوگ ہاتھ اٹھاؤ تو، جتنے حاجی ہاتھ اٹھا دو جلدی جلدی. ہے بہت، میں بھی حاجی ہوں، آپ بھی ہاتھ اٹھا دو، یہ بھی حاجی. ہر حاجی سے پوچھنا، ان میں تو زیادہ ہیں، بہت ہیں، ان سے پوچھنا کہ وہاں حرم شریف میں ایک جگہ ہے مقام ابراہیم. نام کیا ہے؟ مقام کے معنی کھڑے ہونے کی جگہ، اور ابراہیم حضرت ابراہیم خلیل اللہ. ایک پتھر ہے جس پر حضرت ابراہیم خلیل اللہ کھڑے تھے، اس زمانے سے وہ پتھر وہاں حرم میں رکھا ہوا ہے. بعد میں نجدی حکومت نے اس پر گنبد بنوایا ہے. پوچھنا دیوبندی حاجیوں سے بھی کہ صاحب، آپ نے مقام ابراہیم پر لاکھوں ریال سے نجدی حکومت نے گولڈن گنبد بنایا ہے، آپ نے دیکھا ہے؟ تو کہیں گے ہاں. تو وہ گنبد بدعت ہے یا جائز ہے؟ اتنا پوچھنا. اگر کہیں گے بدعت، بدعت تو کہنا ہی پڑے گا، اس لیے کہ انہوں نے قانون کی توپ چلائی ہے کہ جو تین زمانے میں کام نہیں ہوا ہے بعد میں ہوگا تو بدعت چھے. ان سے یہ پوچھنا کہ کیا کسی صحابی نے اس پر گنبد بنایا ہے، کسی تابعی نے گنبد بنایا ہے، اور کسی تبع تابعین نے گنبد بنایا ہے. خدا کی قسم کھا کے کہتا ہوں، تاریخ کا کوئی گوشہ، پھٹا پرانا ورق بھی نہیں ملے گا جس میں یہ لکھا ہو کہ ان تینوں زمانے میں سے اس پر گنبد اور عمارت بنائی گئی ہے. اب نجدی حکومت نے
خاص اللہ کے گھر کے سامنے حرم پاک میں اتنی بڑی بدعت. اگر جرات ہے اے لنگڑے, یہ لنگڑا اشتہار چھاپنے والے, جرات ہے تو آپ ذرا نجدی حکومت کے بنے ہوئے بدعتی گنبد کو جا کر ڈھانا اور اس حکومت کو چیلنج کرنا کہ تم کو شرم نہیں آتی ہے خاص کعبے کے سامنے بدعت. ہم نے تو ہزار دو ہزار لگا کے بدعت کی ہے, اس نے تو لاکھوں ریال کی بدعت پالی ہے, اور کعبے میں ہماری تو روڈ پر بدعت ہے اور وہاں کعبے حرم میں بدعت ہے. یہ بدعت کیسی ہے کسی مولوی میں لنگڑا ہو, چاہے ڈیڑھ ٹانگ کا ہو, چاہے چار ٹانگ کا ہو, کوئی بھی ہو, جا کر کے ذرا چیلنج کرے یا کم سے کم سورت کے جلسے ہی میں اعلان کر دے کہ کعبے میں جو مقام ابراہیم پر گنبد بنا ہے وہ سراسر جہنمیوں کا کام ہے, وہ بدعت ہے, بنانے والا جہنمی ہے. اگر گرا نہیں سکتے تو بتا تو سکتے ہو. انہوں نے اس میں ایک اور حدیث لکھی ہے کہ حضور نے فرمایا ہے کہ جب کوئی خلاف شرع کام دیکھے تو پہلا کام تو یہ ہے کہ اپنے ہاتھ سے اس کام کو ختم کرے. ماں پیٹ رائے بھٹ بھٹ. اگر اتنا نہیں ہو سکتا ہے تو زبان سے اس کی برائی بیان کرے, اگر وہ ہاتھ سے مٹا نہیں سکتا تو زبان سے کھڑا ہو کر برملا برملا کہے یہ بدعت ہے, حرام ہے, ناجائز ہے. اگر اتنی بھی ہمت نہیں ہے تو کم سے کم وہ دل سے برا جانے. ہذا اضعف الایمان, یہ حدیث اس میں رکھی ہے. تو چلو تم اگر وہاں گرا نہیں سکتے تو بیان تو کر دو. کیسے بیان کرتے ہو کہ روشنی کرنا میلاد النبی میں بدعت ہے, جلوس نکالنا بدعت ہے, مجلس گٹھوانو بدعت ہے, یہ لکھا ہے نا, یہ سب بدعت کی تھیریسٹ اس میں لکھی ہے. جس طرح یہ بیان کر رہے ہو اسی طرح وہ بیان کرو. اب آؤ, میں یہ عرض کرنا چاہتا ہوں, ہم نے جلسہ کیا میلاد النبی تو بدعت, اور ان کے یہاں جلسہ ہو رہا ہے سیرت النبی تو بدعت نہیں. وہ عورت نے جیسے لفظ بدل دیا تھا نا, رحمت اللہ کو گڈو کا ابا کہہ دیا تھا اور سمجھی کہ میرا کام ہو گیا, انہوں نے میلاد کو سیرت سے بدل دیا, سمجھے ہمارا کام ہو گیا. ارے یہ لفظ بدلنے سے اور گڑبڑی پیدا ہو گئی. ہم یہ کہیں گے کہ تم یہ کہیں سے ثابت کر دو کہ سیرت النبی کا جلسہ جس طرح تم کر رہے ہو صحابہ نے کیا ہے, تابعین نے کیا ہے, تبع تابعین نے کیا ہے, لا ثبوت, اور قیامت تک مر جاؤ گے ثبوت نہیں لگ. بدل دیا, رحمت اللہ نہیں کہوں گی, گڈو کے ابا کہوں گی, پھنس گیا. ایسے ہی یہ لفظ بدل کر کے بڑے خوش ہوتے ہیں, ہم نے میلاد النبی کہاں کہا ہے, بھلے مانو سیرت النبی تو کہا ہے, سیرت النبی ہی چل بتا دے قرون ثلاثہ میں سیرت النبی کا جلسہ کہاں کس نے کیا ہے. اور جب تو نہیں بتا سکتا تو وہ جو جواب دے گا وہی جواب اہل سنت کا ہوگا, سیرت النبی جس طرح جائز ہے میلاد النبی اسی طرح جائز ہے. میلاد النبی اور سیرت النبی کو الگ الگ کیا ہے, دونوں میں کیا ڈفرنس ہے؟ کیا میلاد النبی میں جا ناما ناگا نامن ہوتا ہے؟ بولو, دھمک ڈھمک ہوتا ہے میلاد النبی میں, سسو سسو سواگتم ہوتا ہے, گڑم گڑم سہاہا ہوتا ہے, کیا ہوتا ہے بھائی؟ سیرت النبی ہی تو بیان کی جاتی ہے کہ نبی پیدا ہوئے تو سارے جنگل کے پرندوں نے جانوروں نے ایک دوسرے کو بشارت دی کہ آج رحمت للعالمین پیدا ہوئے. یہی تو بیان ہوتا ہے کہ آسمان سے جبریل امین لاکھوں فرشتوں کو جھنڈا لے کر آمنہ کے گھر تشریف لائے. ایک جھنڈا کعبے کی چھت پر گاڑا, ایک مشرق میں ایک مغرب میں, اور دروازے پر کھڑے ہو کر فرشتوں نے جبریل نے کہا اظہر یا سید المرسلین, اظہر یا خاتم النبیین, اظہر یا رحمت للعالمین, اظہر یا شفیع المذنبین, اظہر یا امام النبیین, اظہر یا سید المرسلین. تشریف لائیے اے سارے نبیوں کے سردار, تشریف لائیے اے گنہگاروں کے بخشوانے والے, تشریف لائیے سارے عالم کی رحمت. یہ جبریل بولتے تھے, یہی تو بیان ہوتا ہے. یہ بیان کرنا کیا سیرت النبی نہیں ہے؟ ہم یہ بیان کرتے ہیں کہ حضور نے مکہ فتح کیا, حضور نے صلح حدیبیہ کیا, حضور پر یہ آیت نازل ہوئی, حضور نے اس طرح سے نکاح کیا, اپنی شہزادیوں کا اس طرح علی سے اور عثمان سے نکاح کیا. کیا یہ سیرت النبی نہیں ہے؟ اور سیرت النبی کس کو کہے؟ میلاد کیوں کہا؟ بس یہ چیڑ ہے. اور ان سے پوچھو تم اپنے بچے کا برتھ ڈے مناتے ہو کہ نہیں؟ کیک کاٹتے ہیں. بڑے بڑے ان کے مولانا کو دیکھا, ابھی نام نہیں بتاؤں گا, جب یہ اچھلیں گے تو سب کا نام بھی بتاؤں گا. گھر میں بچے کا میلاد کرتے ہیں, برتھ ڈے مناتے ہیں, تو وہی نام بدل کر کے خوش. ہم نے میلاد نہیں کیا, برتھ ڈے. ابے تیرا ڈے اور پھر سب نکل جائے, نام بدلنے سے چھوٹ نہیں جائے گا. اب جب شادی بیاہ ہوتی ہے تو بلڈنگ پر بلڈنگ کو سنگارتے ہیں کہ نہیں؟ کیوں سنگارتے ہو بتاؤ؟ کیا حضور نے سنگارا؟ صدیق اکبر نے سنگارا؟ عمر فاروق نے؟ تابعین نے؟ تبع تابعین نے؟ جب انہوں نے اپنی بلڈنگ کو نہیں سجایا, تم کون ہو سجانے والے؟ ارے جب تم اپنے بیٹا بیٹی کی شادی کے خوشی میں یہ سجاتے ہو تو مسلمان دیوانگان مصطفیٰ ہیں. اپنے نبی کے میلاد کی خوشی میں سجاتے ہیں, وہ گلی کوچوں کو سجاتے ہیں. تمہارا کلیجہ کیوں پھٹتا ہے؟ تم سے چندہ لینے جاتے ہیں؟ دل کے پھپھولے جل اٹھے سینے کے داغ سے, اس گھر کو آگ لگ گئی گھر کے چراغ سے. یہ خوشی کا موقع ہے. ان کو اور یاد نہیں آتی حدیث کل بدعت دلالہ, مولانا سید صاحب یہی یاد آتی ہے, اور یہ آیت ان کو یاد نہیں آتی. اللہ ارشاد فرماتا ہے قل بفضل اللہ وبرحمتہ فبذلک فلیفرحوا ہو خیر مما یجمعون. اللہ تعالیٰ ارشاد فرماتا اے حبیب آپ اعلان کر دیجئے, قل فرما دیجئے. کس سے؟ اپنے ماننے والوں سے. تو صرف اپنے زمانے والوں سے نہیں, حضور نے جو قل کہا ہے, اللہ نے جہاں فرمایا نبی فرما دیجئے, قیامت تک آنے والے سب سے فرما دیجئے. صرف اسی زمانے میں نہیں, سب سے کہہ دیجئے. صدیق سے بھی کہیے, تابعین سے بھی کہیے, تبع تابعین سے بھی فرما دیجئے. اور یہ لوگ اللہ کے رسول کا فرمان قیامت تک لوگوں کو بتا دے. کیا کیا فرما دے؟ سنو آیت. اللہ ارشاد فرماتا ہے اے نبی اعلان کر دیجئے کہ اے مسلمانوں قل بفضل اللہ وبرحمتہ فبذلک فلیفرحوا. اعلان فرما دیجئے کہ اللہ کا فضل اور اللہ کی رحمت, دو چیزیں ذکر کی ہیں. اللہ کا فضل جب تمہیں ملے اور اللہ کی رحمت تمہارے پاس آئے تو فبذلک, تو اس کے سبب, کس کے سبب؟ بےسببیہ ہے، یعنی جب اللہ کا فضل تمہارے پاس ہو، اللہ کی رحمت مل جائے، تو اس رحمت اور فضل کے سبب تمہیں چاہیے، اور لام تاکید ہے، لام امر ہے، فلیفرحوا، تو مسلمانوں کو چاہیے خوب خوشی مناتے رہیں. قرآن فرماتا ہے خوب خوشی مناؤ، تھوڑی نہیں، گھر میں صرف اتنا سا حلوہ پکا لیا یہ تھوڑی خوشی ہے، پورے گلی کو سنگھار دیا یہ خوب خوشی ہے. اللہ فرماتا خوب خوشی مناؤ، اور یہ خوشی منانا کیا ہے؟ ہوا خیر مما یجمعون، اور یہ تمہارے حق میں سب سے بہتر ہے، خیر ہے اس سے جو تم نے جمع کر کے رکھا، جو دولت تمہارے بینک بیلنس ہے، تمہاری تجوریوں میں ہے، سونا چاندی جو اپنی بہو بیٹیوں کو تم نے چڑھایا ہے، اپنی بیوی کو جو تم نے زیورات بنا کر دو دو کلو سونا اور دس دس کلو چاندی کا رکھا ہے، اللہ فرماتا ہے یہ تمہاری ساری دولت سے بہتر یہ ہے کہ اللہ کے فضل اور اس کی رحمت پر خوشی مناؤ. فلیفرحوا، تمہیں چاہیے کہ اس پر خوشی مناؤ. یہ مت کہو آج تو زیادہ دولت مل جاتی ہے تو بڑا بنگلہ بنا کر کے کالے پتھر پر گولڈن حرف سے لکھتے ہاذا من فضل اللہ، یہ اللہ ہاذا من فضل اللہ، ہاذا من فضل ربی، یہ میرے رب کا فضل ہے. اور قرآن فرماتا ہے اللہ کا فضل سب سے بڑا فضل مصطفیٰ کا آنا ہے، سب سے بڑی رحمت خدا کے رسول کی ذات. رسول کو اللہ کا فضل کہا گیا، اسی لیے حضور کے ناموں میں سے ایک نام فضل اللہ بھی ہے، حضور کے ناموں میں سے ایک نام رحمت اللہ بھی ہے، حضور کے ناموں میں سے ایک نام ذکر اللہ بھی ہے، حضور کے ناموں میں سے ایک نام حبیب اللہ بھی ہے، حضور کے ناموں میں سے ایک نام رسول اللہ بھی ہے، یا اس طرح سے حضور کے بہت سے نام ہیں، اور حضور کی ذات سب سے بڑا فضل ہے. انہی سے پوچھو کہ مصطفیٰ کا آنا فضل ہے کہ نہیں، اللہ کا فضل ہے کہ نہیں رسول کا آنا، اور حضور کی ذات رحمت ہے کہ نہیں. اللہ فرماتا ہے وما ارسلناک الا رحمتا للعالمین، اے حبیب ہم نے آپ کو سارے عالم کے لیے رحمت بنایا، تو سارے عالم میں آپ ہیں کہ نہیں، ہم ہیں کہ نہیں، اچھا ان سے پوچھو وہ ہیں کہ نہیں، اور اگر بولتا ہے تو اللہ کے نبی رحمت ہیں اور رحمت پر خوشی منانا چاہیے. اب جب تک رحمت رہے گی جب تک خوشی مناؤ گے نا، ایک دن خوشی منا لیا باقی ختم، جی نہیں، جب تک تمہارے پاس رحمت اللہ کی ہے، اللہ کا فضل ہے، ہر دن خوشی منانا چاہیے، ہر وقت خوشی منانا چاہیے. اور یہ بات الگ ہے کہ جس دن وہ رحمت ملی اس دن زیادہ خوشی ہوتی، یہ الگ بات ہے. جیسے کہ یہ بھی قرآن سے ثابت، اصل میں ان کو قرآن تلاوت کرتے معلوم نہیں سمجھتے ہیں کہ نہیں سمجھتے، میں تو آج تک پریشان. اللہ ارشاد فرماتا حضرت عیسیٰ علیہ الصلوۃ والسلام کے امتیوں کے لیے، گھبراؤ مت، اجازت مل گئی، آپ بور تو نہیں ہو رہے ہیں؟ نہیں ہو رہے ہیں؟ جو بور ہو جا رہا وہ ہاتھ اٹھا دے. وہ ہوتے تو اٹھا دیتے. بہرحال ماشاء اللہ دیوانگانِ مصطفیٰ بور نہیں ہو رہے. میں کیا بول رہا تھا، حضرت عیسیٰ علیہ الصلوۃ والسلام سے ان کی قوم نے کہا اے اللہ کے نبی آپ ایسا کیجئے कि अपने रब से दुआ कीजिए कि अल्लाह जन्नत का दस्तरखान चुना चुनाया जन्नत की सारी नेमतें और खाने उस दस्तरखान पर हो और वो अल्लाह ताला आसमान से हमारे पास उतार दे और फिर हम सब बैठ करके खाएं। क्या डिमांड किया? जन्नत का दस्तरखान किससे कह रहे हैं? हजरत ईसा से। उनकी उम्मत का भी ये अकीदा था कि पैगंबर जो चाहेंगे हो जाए। जन्नत से दस्तरखान उतरवा रहे हैं हजरत ईसा से। तो हजरत ईसा अलैहिस्सलाम ने यह नहीं फरमाया कि मियां तुम कैसे हो वैसे मैं हूं, तुम्हारे जैसा बशर मैं हूं, तुम्हें जो घर में मिलता वो खा लो, जन्नत का खाना हम कयामत के बाद खाएंगे हिसाबों किताब के बाद। नहीं, हजरत ईसा अलैहिस्सलाम ने फौरन अपने कौम की इस डिमांड की अल्लाह की बारगाह में दरखास्त पेश की। अल्लाह फरमाता है, हजरत ईसा ने अर्ज किया, अल्लाहुम्मा रब्बना अंजिल अलैना माइदतम मिनस्समा लितकूनु लना تكون لنا عيدا لأولنا وآخرنا। حضرت عیسیٰ علیہ السلام نے دعا کی، اے پروردگار آسمان سے دسترخوان اتار دے۔ تو روز اترتا تھا کہ ایک دن اترے گا۔ پھر حضرت عیسیٰ کیا عرض کرتے ہیں اللہ سے کہ جس دن وہ دسترخوان اترے گا تو اے اللہ ہمارے آج کے جتنے لوگ اول اس وقت والے ہیں وہ بھی اس دن عید منائیں گے اور آخر زمانے تک میری امت عید مناتی رہے گی اس دن جس دن تیری یہ نعمت میری قوم کو ملے۔ پیغمبر کا عقیدہ قرآن بیان کر رہا ہے، نعمت ایک دن اتری اور ہر سال حضرت عیسیٰ کی قوم اس دن کو عید منائے گی۔ ارے جب دسترخوان اترا تو وہ دن عید ہے، اور جس دن جناب مصطفیٰ تشریف لائے وہ عید میلاد النبی ہے۔ دو عید ہے، ارے تیری دو عید ہے، عاشقوں کی تو روز عید ہے۔ اور ربیع الاول سن لو، ہم چھپ کر نہیں بولتے، ہمارا ربیع الاول تو ہر عیدوں کی عید ہے۔ اگر وہ عید نہ آتی تو یہ عید کہ بغیر چاند کے عید منا رہے ہیں، بغیر چاند دیکھے عید عید۔ ابے کہیں بغیر چاند کے عید ہوتی ہے؟ ہماری عید تو چاند دیکھ کر ہوتی ہے، اور آمنہ کے چاند کی جس دن دید ہوئی ہے اس دن عید ہی عید ہے، عید میلاد النبی اس طرح سے ثابت ہے۔ تو مس گائیڈ مت ہونا لنگڑا اشتہار دیکھ کر کے، ہو گئے خوش ہو جانا کہ ان کے پاس بس اتنا ہی مسالہ تھا، ان کے پاس اور مسالہ نہیں ہے۔ تم کو بدعتی بنانے کا شوق ہے کہ یہ بدعتی ہیں، ایسے ہیں، ویسے ہیں، اور اپنے گریبان میں منہ ڈال کر نہیں دیکھتے کہ ہم نے کیا کیا لفنگا پن کیا ہے۔ میرے الفاظ کڑوے ضرور نکل رہے ہیں، سنجیدگی کے ساتھ ہماری بہنیں بھی سنیں، جوان بھی سنیں، بوڑھے بھی سنیں، ہمارے اس سیریز پر اور میلاد کے جلوس نکالنے پر فتویٰ ہے، نکالو الامداد۔ ایک رسالہ الامداد، یہ کہاں سے نکلتا تھا اور اس کے تنتری کون تھے وہ بھی سمجھ لو، ایڈیٹر، یہ تھانہ بھون سے نکلتا تھا، اور اس کے ان نگرانی جو کہتے ہیں اس کو کیا بولتے ہیں، ایک تنتری ہوتا ہے اور ایک اس کے اوپر نگرانی کرتا ہے، گجراتی میں کیا بولتے ہیں، سرپرست کو سمپادک، کیا پادک پادک ہے، یہ ہے مولانا اشرف علی صاحب تھانوی، علماء دیوبند کے حکیم الامت، اس کے سمپادک تھے، اور اس کے تنتری ہیں رفیق احمد صاحب کو ہی ہیں، ये रिसाला मैगजीन निकलता था ये थाना भवन से, और इसमें मौलाना अशरफ अली साहब के बयानात, उनके मलफूजात, उनके मजमून इसके अंदर छपते थे, और जिसको लिखना है वो लिख ले और कहीं से भी मंगा लेगा। हमारे लोगों को तो हम कह दिया तो उनको एतमाद हो गया, और जिन लोगों को एतमाद नहीं है वो पता लिख लें, मतबा इमदादुल मताबे थाना भवन, वहां से इसकी कॉपी उन्हें मिल जाती है, मिल जाएगी। और ये कौन सा है, ये माहे सफरुल मुजफ्फर सन 1336 हिजरी में, महीना कौन सा है, सफर का महीना, ये रबीउल अव्वल का महीना है, इससे पहले जो चांद का महीना गया है मुसलमानी महीना उसको कहते हैं सफर, और सफर के महीने ही में आला हजरत का विसाल 25 तारीख को हुआ था। तो सफर का महीना याद रखना, और इसकी इसका अदद यानी शुमारा नंबर, काउंटिंग नंबर जो है इसका 8 है, और इसकी जिल्द जो है ये 3 जिल्द है, महीना है सफरुल मुजफ्फर और सन है सन 1336। याद आ गया सन 1300, अगर 36 ना हो या तो आप ये याद रखना 36 का आंकड़ा, अब सन 1336 कभी नहीं संधि भूलेगा, ये 36 का आंकड़ा याद रहेगा ना। 36 का आंकड़ा कैसा होता है, एक इधर मुंह किए होता है, एक इधर मुंह किया था, कभी इनमें मिलाप होगा ही नहीं, ये 36 वाला है। इसका सफहा है 35, सफहा 35 पर जरा गौर से सुनना, सफहा 35 पर लिखा है कि इनके एक मुरीद साहब का खत छपा है, और वो पूरा खत मैं आपको पढ़ के सुना तो सुनेंगे, सुन लीजिए। ये लिखते हैं कि ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, मैं ख्वाब में पढ़ता हूं, ख्वाब में, ख्वाब समझे, सपने में पढ़ता हूं, क्या पढ़ता हूं, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, ये पढ़ता हूं, लेकिन मुहम्मदुर रसूलुल्लाह की जगह हुजूर का नाम लेता हूं। हुजूर से मुराद पीर साहब, यानी हुजूर आपका नाम, मुहम्मदुर रसूल, या हुजूर से मुराद हुजूर मत लेना, हर जगह पीर साहब हैं। वो लिखता है खत कि मैंने ख्वाब में देखा कि मैं कलमा पढ़ रहा हूं, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, ला इलाहा इल्लल्लाह तो बराबर पढ़ रहा हूं, लेकिन जहां मुहम्मदुर रसूलुल्लाह पढ़ रहा हूं, मेरे पीर हुजूर आपका नाम वहां लेता हूं, यानी क्या कहता हूं, ला इलाहा इल्लल्लाह अशरफ अली रसूलुल्लाह। ये मेरी किताब नहीं है, अल इमदाद की, दिल के फफोले जल उठे सीने के दाग से, इस घर को आग लग गई घर के चिराग से, लिखता है जबान बेसाख्ता बजाए रसूलुल्लाह के, नाम के अशरफ अली निकल जाता है, हालांकि मुझको इस बात का इल्म है कि इस तरह दुरुस्त नहीं, लेकिन बे इख्तियार जबान से यही निकलता है। मुरीद क्या लिखता है, हुजूर मुझे मालूम है कि ये कलमा पढ़ना गलत है, लेकिन क्या करूं, बे इख्तियार जबान से जब मोहम्मदुर रसूलुल्लाह कहता हूं तो अशरफ अली रसूलुल्लाह निकलता है। तो शायद देवबंदी कहें कि ये तो सपने में होता है, सपने में आदमी भागता है और देखता है कि पीछे से हाथी दौड़ा रहा है, तो ये दीवार से टकरा करके नाक टूट जाती है, हड्डी टूट जाती है, आंख खुलती है तो कुछ नहीं होता, तो सपने में देखता है मैं आसमान में उड़ रहा हूं, और वहां से आसमान में उड़ते उड़ते जमीन पर भद से गिरा तो पेट बट गया, आंख खुली तो देखा तो अच्छा खासा है। तो कोई ये कह सकता है ये तो ख्वाब में है, ख्वाब में शरीयत का हुक्म नहीं लगता। मैं सब जवाब भी देता जा रहा हूं, ब्रेन वॉश करता जा रहा हूं, लेकिन अब आगे का जुमला सुनिए, कहता है कि मैं फिर बेदार हो गया, ख्वाब देख करके मैं बेदार हो गया और बेदार होकर के कलमा शरीफ की गलती के तदारुक में, यानी मैंने ख्वाब में कलमा गलत पढ़ा, तो अब इसको मैं सही करने के लिए जाग करके रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद शरीफ पढ़ता हूं। कब पढ़ रहा है? अब ख्वाब नहीं है, शटर खुला हुआ है। एक शटर नहीं, दोनों खुले हुए हैं। अब ये खूब समझ रहा है कि मैंने जो ख्वाब देखा है, कलमा जो पढ़ा है गलत पढ़ा है और ऐसे कलमा नहीं पढ़ना चाहिए। लाओ अब वो कलमा दुरुस्त हो जाए। तो मैंने क्या किया कि मैं हुजूर सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद पढ़ता हूं, उस कलमे को दुरूद की बरकत से सही करना चाहता हूं। अरे मुखालिफ भी बोलता है कि नबी के दुरूद से गलतियों की इसलाह हो जाती है। कहता है कि मैं दुरूद पढ़ता हूं, लेकिन अब सुनो, ये लेकिन तीप का बंद है, लेकिन फिर भी ये कहता हूं। कब? जागते। ख्वाब को अब छोड़ दो। अब कहता है जागते हुए जब मैं दुरूद पढ़ रहा हूं तो फिर भी मैं ये कहता हूं, अल्लाहुम्मा सल्ले अला सैयदना व नबीना व मौलाना अशरफ अली। बोलो माशाल्लाह। ख्वाब को मारो एक तरफ। अब तो ये जागते में नबीना अशरफ अली कह रहा है, अशरफ अली को अपना नबी मानता है, और जो अपने को जागते में किसी गैर को नबी मान ले वो काफिर मुर्तद है, उससे हमारा कभी कोई इत्तेहाद नहीं हो सकता। समझ में बात आई कि फिर समझा दूं? सोते में कलमा पढ़ा ला इलाहा इल्लल्लाह अशरफ अली रसूलुल्लाह, और जाग करके फिर ये चाहते हैं कि मैं उसको सही करूं। तो सही किस तरह से कर रहे हैं कि दुरूद पढ़ रहे हैं, लेकिन दुरूद में भी ये कमाल, अल्लाहुम्मा सल्ले अला सैयदना व नबीना व मौलाना अशरफ अली। ये भी मुनाजरे में हमने पेश किया था और सवाल किया था, बोलो इस पर क्या हुक्म है। आखिर तक ये भी हजम कर गए जैसे केले खा गए सटासट। अरे डिकार भी नहीं लेते थे मौलाना। ये है इनका धर्म। ये कौन लिख रहा है? मुरीद। किसको लिख रहा है? पीर साहब। कौन? वो भी याद रखना, लिख रहा है जबान से नहीं, और ये छपा हुआ है। ये लिख करके उसने भेजा और ये लिखा, हालांकि अब बेदार हूं, जब अशरफ अली दुरूद में नाम ले रहा हूं तो लिखता है, हालांकि अब बेदार हूं, ख्वाब नहीं है लेकिन बे इख्तियार हूं, मजबूर हूं, जबान अपने काबू में नहीं है। अशरफ अली को रसूलुल्लाह कहने में मजबूर हूं, और उसी वक्त बोलता, जरा अपनी अम्मा को गाली दे तो देता गाली, तब तो जमान पर इख्तियार हो जाता, लेकिन पीर साहब को नबी बनाने में इख्तियार ही नहीं। बे इख्तियार बोल रहा, भले मानूस कोई मुसलमान ऐसी हरकत करेगा? ये लिख करके मौलाना अशरफ अली साहब से पूछा कि ये जो कुछ हुआ है ख्वाब में बेदारी में, तो मुझ पर शरीयत का हुक्म क्या लगता है और मेरे ख्वाब की ताबीर क्या है? ये लिखा। वो तो बेचारा था देहाती, उसने लिखा। अब मौलाना की बात सुनो, हाय हाय हाय। जवाब उसके नीचे मौलाना अशरफ अली साहब अपना जवाब लिखते हैं और खुद ही छापते हैं कि मैंने ये जवाब दिया कि इस वाकये में तसल्ली थी कि जिसकी तरफ तुम रुजू करते हो वो बेऔन ही ताला मुत्तबे सुन्नत है। ये हकीमुल उम्मत की इबारत है, समझाना पड़ेगा। अपने मुरीद को जवाब देते हैं कि बेटा घबराने की जरूरत नहीं है, अल्लाह ताला की तरफ से तेरे दिल को ये तसल्ली दी गई है, ये तुझे बताया गया है कि जिसकी तरफ तुम रुजू करते हो यानी जिसके तुम मुरीद हो तुम्हारा पीर सुन्नत का पाबंद है। माशाल्लाह माशाल्लाह, इस पर कि तुमने मेरे नाम के साथ नबी लगाया, अशरफ अली नबी कहा, तुम काफिर हो गए। पहले तुम जागते के आलम में गैरे नबी को नबी मनाया है, पहले बीवी से निकाह करो, तौबा करो, तजदीद ईमान करो और फिर मुझसे मसला पूछो। कुछ नहीं बल्कि मुस्कुरा कर कहते हैं तुमको अल्लाह साहब की तरफ से ये तसल्ली दी गई है कि तुम्हारा पीर बहुत सुन्नत पर अमल करने वाला। कौन से ख्वाब की ताबीर ये हुई? अरे अपनी नबूवत के शौक में लोगों के कुफ्र को भी शीरे मादर समझकर पी जाते हो और अहमद रजा को बोलते हो कि तुम्हारे आला हजरत ने ये लिखा, काफिर हो गए। ये तो तुम छाप रहे हो, बोल रहे हो और अपने मरीज की पीठ थपथपा रहे हो। बेटा कोई बात नहीं है, ऐसा बोलते रहो, दरूद पढ़ते रहो। इसमें तुम्हारी तसल्ली अल्लाह की तरफ से है कि तुम्हारा पीर बड़ा सुन्नत का पाबंद है। हम किस किस चीज का रोना रोएं, ये हमको छेड़ते हैं तब भी हम बताते हैं। लेकिन ये 23 साल के अंदर कभी इतनी सख्त मैंने 29 साल में सख्त तकरीर की नहीं। ये इनके वो बैनर्स हैं, उनकी बकवास है। अभी जल्दी नई होली में एक जलसा हुआ जिसमें कहा है कि मुस्तफा जाने रहमत मत पढ़ा करो। क्यों? बोले मौलाना अहमद रजा खान साहब की बीवी का नाम जाने रहमत था, बीवी आला हजरत की नाम इनको मालूम। अब हम सबके मौलवियों के बीवियों के नाम पूछें कि अजमेरी साहब की बीवी का नाम क्या था, अहमदुल्ला साहब की बीवी का नाम क्या था, चिराग और दिए वाले के बीवी का नाम क्या था, अच्छा लगेगा? हाँ, किसका नाम क्या था? अरे बीवी उनकी, तेरे नाम से क्या है? अच्छा नाम भी अगर मालूम करना था बरकत हासिल करने के लिए तो सही नाम बताता, कुछ भी ठोकम ठाक। कल मैं बताऊंगा कि ये कितने बेखबर बेइल्म हैं। कम से कम आला हजरत की अहलिया मोहतरमा का सही नाम तो लेते, लेकिन वो भी नाम नहीं। आला हजरत की मुकद्दस अहलिया का नाम इन गंदों के जबान पर कहां आएगा? इसलिए तो गलत नाम ले रहे हैं और अपने झूठ का ऐलान माइक पर कर रहे हैं और कहते हैं इनके बेटे का नाम मुस्तफा रजा है और उसमें उन्होंने यही कहा, मुस्तफा जाने रहमत पे लाखों सलाम, तुम जाने रहमत इनकी बीवी और मुस्तफा बेटा, तो ये मुस्तफा जाने रहमत अपने बेटे और बीवी पर सलाम। कितना बड़ा फराड है, कितना बड़ा फराड है। पूरे तमाम सलाम को छोड़कर एक मिसरा उनको याद रह रहा। कल वक्त खत्म हो गया, इंशाअल्लाह कल मैं किताब के हवाले से बताऊंगा, किताब के हवाले से बताऊंगा। हम वैसी वैसी बात नहीं करते। एक और मसला इन्होंने छेड़ा है कि मौलाना अहमद रजा खां और मौलाना अशरफ अली ये दोनों साथी हैं, एक ही मदरसे में पढ़ते थे, दोनों का झगड़ा हो गया तो इन्होंने अलग पार्टी बना ली, इन्होंने अलग पार्टी बना ली। हाय हाय, क्या दिलनवाज अदाएं हैं तुम्हारे। इन बेचारों को अपने मौलवियों की पैदाइश भी नहीं मालूम है। अरे जो नबी की पैदाइश का विरोध हो वो अपने मौलवी की पैदाइश की तारीख क्या जानेगा? सब लूट गया, पिट गया, कुछ इल्म नहीं है, बक बक। अरे ये बक बक करने से कोई बात नहीं होती है। जो मैं अर्ज कर रहा हूं ये सारे हवालों के साथ अर्ज कर रहा हूं, इंशाअल्लाह सबका पोस्टमार्टम करूंगा। ये सीरतुन नबी का जलसा है। आप कहेंगे सिर्फ उनकी बात कह रहे हैं, अरे मुनाफिकों की तरदीद, काफिरों का रद्द करना भी सीरतुन नबी है। सिर्फ ये बताना कि हुजूर यूं खाते थे, यूं पीते थे, यूं लेटते थे, यूं नमाज पढ़ते थे, ये भी सीरत है। और मुस्तफा के दुश्मनों की तर्दीद करना भी बेहतरीन सीरत है। जब हुजूर सल्लल्लाहु अलैहि वसल्लम की रसूल के दुश्मनों ने बेअदबी की तो हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम ने मस्जिद नबवी में मिंबर बिछवाया। जरा सुनना साहब, दिल थाम कर, मिंबर बिछवाया और फरमाया हसान को बुला के लाओ। हजरत हसान इब्ने साबित बड़े अच्छे शायर थे। हुजूर ने फरमाया ऐ हसान, देखो मेरे मुनाफिकों ने, मेरे दुश्मनों ने ये मेरी शान में हिजो के बदगोई और बेअदबी के अशआर लिखे हैं, तुम भी शायर हो, इनका जवाब दो। फिलबदी शायर थे। हुजूर ने मिंबर पर बिठाया, सरकार नीचे, और जो मुनाफिकों और काफिरों की तर्दीद कर रहा है हुजूर ने उसको ऊपर बिठाया। बता रहे हैं देखो ये भी सीरत का एक अंदाज है। हजरते हसान इब्ने साबित ने वो तर्दीद की, उनके सारे कच्चे छिट्टे खोल कर रख दिए। हुजूर खड़े हो गए खुशी में, अपनी चादर उतार करके हजरत हसान के ऊपर डाल दी और इरशाद फरमाया अल्लाह तेरे हुक्म तेरे मुंह को हमेशा पाक और मुबारक रखे। भी तो जरा अपने सीरतुल नबी के जलसे में बयान करो, ये नहीं बयान करेंगे वो तो हुजूर जो कूड़ा करकट डाल देते था तो उसको भी दुआ देते थे, जो पत्थर मारता था उसको भी हुजूर दुआ देते थे, माफ करते थे, काफिर को काफिर नहीं कहना चाहिए, ये है सीरत। हम सब जानते हैं कि सीरत के पहलू क्या है, कौन सी सीरत है कि काफिर को काफिर नहीं कहना चाहिए। हाँ तू बुरहान को भी इनको तुम साध, किसी में जुरत है तो बता दो काफिर को काफिर नहीं कहना चाहिए, और मैं कुरान से साबित करता हूं कि काफिर को काफिर कहना चाहिए। अल्लाह इरशाद फरमाता कुल या अय्युहल काफिरून, ऐ हबीब आप फरमाइए ऐ काफिरो। इससे खुली आयत कौन है? और ये बोलते काफिर तो काफिर मत को, क्यों ये काफिर है तो बरेलवी लोग मारे डर के इनको काफिर नहीं कहेंगे तो कुफ्र छिप जाएगा। अरे कहीं कुफ्र छिपता नहीं है, हम अगर चुप रहेंगे तो अल्लाह की तरफ से कुफ्र को उजागर कर दिया जाएगा, अल्लाह की लानत खुद बरसती है। कुल या अय्युहल काफिर, तो काफिर को काफिर मत कहो। ये मसला मालूम नहीं कहां से लाए, ये कौन सा मसला है, ये वाजिब है कि फर्ज है? क्या हुजूर के जमाने में ऐसा था, सहाबा ऐसा करते थे, ताबईन ऐसा करते थे, तबे ताबईन ऐसा करते थे कि काफिर को काफिर नहीं कहते थे, कम एयर माई दिया ये बोलते थे? अब्बा जी इधर आइए, दीदी इधर आओ, ऐसा बोलते थे? तो बोलते हैं को हो सकता मुसलमान हो जाए, तो बीवी को बीवी मत कहो, हो सकता तिलक हो जाए, और वो दूसरे की बीवी, तो दूसरे की बीवी को बीवी कहोगे, मारेगा ऐसा जूता कि थोड़ा इधर से उधर एंड बेंड हो जाएगा। अजीब अजीब मसला लाते हैं, बोले काफिर को काफिर, हो सकता मुसलमान हो जाए, तो बीवी को बीवी मत कहो, हो सकता तलाक हो जाए, तो तब गड़बड़ घोटाला हो जाएगा, होगा कि नहीं होगा? हो जाएगा। तो अब मुसलमान को क्या कहेंगे? मुसलमान मत कहो, माजल्ला हो सकता मुर्तद हो जाए, वहाबी बन जाए, तो न मुसलमान को मुसलमान कहो, न काफिर को काफिर कहो, न बीवी को बीवी कहो। बोले नेहरू जी कौन थे, राम प्रसाद कौन है, अब्दुल्ला कौन है, अब्दुल रहमान कौन है? अबे बोलता क्यों नहीं, गांधी जी का बंदर हो गया क्या? कान में उंगली, मुंह पे रुझान, आंख पे, तीन बंदर बैठे हुए, एक आंख छुपाए, एक कान दबाए, एक मुंह, तो क्या है तू? मुसलमान को मुसलमान भी नहीं बोलता, काफिर को काफिर में बस न देखता है न सुनता है। अरे ये सुम्मुम बुकमुन उम्यून फहुम ला या कैलून, न ये सुनते हैं न देखते हैं, बहरे हैं और समझते भी नहीं है। तो दोस्तों याद रखना, मसला समझना है तो फतावा रजविया से समझो, फतावा अमजदिया से समझो, उसमें वो दलाइल वो बराहीन मिलेंगे। गालियां देना आसान है और इल्म का ऐलान करना और है। दोस्तों ये भी सीरत है कि दुश्मनाने मुस्तफा की तरदीद की जाए, अल्लाह ने भी तरदीद की, मुस्तफा ने भी तरदीद की, सहाबा ने भी तरदीद की, ताबईन ने भी तरदीद की, तबे ताबईन ने भी तरदीद की, आला हजरत ने भी तरदीद की, मुहद्दिसे आजम ने भी तरदीद की, ख्वाजा आजम ने भी तरदीद की, गौसे आजम ने भी तरदीद की। सीरत है अजमो, एहतियात अता फरमाए और जिंदगी में दुश्मनाने रसूल से सच्ची नफरत पैदा कर दे और औलिया इकराम से सच्ची मोहब्बत पैदा करे। ये दोनों चीजें होंगी तब ईमान मजबूत होगा। सिर्फ वलियों से मोहब्बत हो और चंबूड़ियों से मोहब्बत हो, गया ईमान। सुन लेना, जिस दिन इनसे पक्की नफरत हो और वलियों से सच्ची मोहब्बत हो उसी दिन ईमान तुम्हारा मजबूत होगा। अल्लाह सबको नबियों से वलियों से सच्ची मोहब्बत और दुश्मनाने औलिया अंबिया से सच्ची नफरत अता फरमाए, ईमान को मजबूत और मोहकम बना दे। वमा अलैना इल्लल बलाग, खड़े होकर
दूर नजदीक के सुनने वाले कान, दूर नजदीक के सुनने वाले कान, कान लाल करामत लाखों सलाम मुस्तफा जाने रहमत लाखों सलाम, शमे बज में डाल दी कल्ब में अजमत मुस्तफा, डाल दी कल्ब में अजमत मुस्तफा, सैयदी आला हजरत लाखों सलाम मुस्तफा जाने। शमे बज में काश महशर में जब उनकी आमद हो और भेजे सब शौकत पे लाखों सलाम, मुझसे खिदमत के पद सीखा है हर रज़ा मुस्तफा जाने रहमत पे लाखों सलाम, शमे बज में हिदायत
सलाम अलैक या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम।
वाले मेरे लजपाल मदीने वाले मेरे लजपाल, सदका अली हसनैन का देकर, सदका अली हसनैन का देकर कर दो माला माल, मदीने वाले मेरे लजपाल मदीने वाले मेरे लजपाल, सदका अली हसनैन कदे कर, सदका अली हसनैन कदे कर तो माला माल, मदीने वाले मुझे लजपाल मदीने वाले मुझे लजपाल, नाज है जिन पर सब नबियों को ऐसे सखी लाता है वो, تو ناز ہے جن پر سب نبیوں کو ایسے سخی لاتا ہے وہ تو کنگالوں کو کر دیتے ہیں کنگالوں کو کر دیتے ہیں پلنے مالا مال مدینے والے لجپال مدینے والے مدی لجپال صدقہ علی حسنین کا دے کر صدقہ علی حسنین کا دے کر تو مالا مال مدینے والے مدی لجپال مدینے والے
کہ اگر سبقت لسانی سے بھی کوئی جملہ غلط نکل گیا تو ہم اس سے رجوع کرتے ہیں توبہ کرتے ہیں استغفار کرتے ہیں. ربنا آتنا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار. یا اللہ یا رحمان یا رحیم اپنے فضل سے اپنے کرم سے ہماری مجلس کو قبول فرما لے. سہواً قصداً جو غلطیاں ہیں اسے بھی اپنے کرم سے معاف فرما دے. استغفر اللہ ربی من کل ذنب و اتوب الیہ. یا اللہ ہماری جائز مرادوں کو پوری فرما دے. دین و دنیا کی سب کو برکتیں عطا فرما. ہمیں وہ دے جس سے تو راضی اور تیرا حبیب راضی ہو. جن جن لوگوں نے آج تک شیرینی بانٹی یا بارہ وقت بانٹیں گے ان کے اہل خانہ جو بیمار ہیں اور مجمع میں جو بیٹھے ہیں ان کے گھر والے بیمار ہیں سب کو شفاء کامل و عاجل عطا فرما. اور جن لوگوں کا ایمان کے ساتھ انتقال ہو گیا یا اللہ سب کی مغفرت فرما دے. سب کو امن و عافیت عطا فرما. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین.